بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين. الحمد لله الذي دلع لسان صبا بنطق تبرج وسرها قطع الليل المظلم بغياب تلجلج وتقنا صنع الفلك الدفاع في مقادير تبرج وشعشع ضياء الشمس بالنور تعجج الذي من دل على ذاته بذاته وتنزه عن مجانسات مخلوقات وجل عن ملائمة كيفياته الذي قرب من خطرات الذنوب وبعد عن لحظات العيون وعلم بما كان قبل يقوم. ثم الصلاة والسلام وتحيته والإكرام على رحمة للمشرقين والمغربين جد الحسن والحسين سيدنا ومولانا وبالخاص محمد. وأهل بيته الطيبين الطاهرين المعصومين المظلومين المنتجبين الذين ذهب الله عنهم الرجس وطهرهم تطهيرا. ولعنة الله على أعدائهم من يوم عذابتهم إلى قيام يوم الدين. أما بعد، قال الله سبحانه وتعالى في محكم كتابه المجيد وفرقانه الحميد: بسم الله الرحمن الرحيم. إنما وليكم الله ورسوله والذين
الله
الحمد لله الذي جعلنا من المتمسكين بالقرآن الكريم وبولاية أمير المؤمنين وأئمة المعصومين عليهم السلام. درود پڑھیں محمد و آل محمد. تمام کا تعریفیں خدائے لا یزال و لم یزل کے لیے درود اور سلام. محمد اور اہل بیت محمد علیہ الصلاۃ والسلام کی ذوات مقدسہ پر حمد ہے اس خدا کی کہ جس نے ہمیں اور آپ کو قرآن کریم، ولایت امیر المومنین اور دیگر ائمہ علیہم السلام کی ولایت سے متمسک کیا. 1441 ہجری امام بارگاہ چاردام معصومین عشرہ مجالس کی آج پانچویں مجلس ہے، اور ان مجالس کا جو عنوان قرار پایا ہے وہ نظام ولایت ہے. چنانچہ اب تک کی گفتگو میں ہم نے ولایت کے معنی اور ولایت کی مختصراً تشریح کی، اور گزشتہ مجلس میں ہم نے پروردگار عالم کی ولایت کے متعلق کچھ قوانین کے اوپر روشنی ڈالی جسے ہم نے قانون تکوین کا نام دیا، اور ان قوانین تکوین کو بہت آہستگی سے ہم نے قانون تشریعی سے ملا دیا، اور ہم نے یہ محسوس کیا کہ جو اصول وہاں قانون تکوین میں نظر آ رہا تھا وہی اصول قانون تشریعی میں بھی قرار پایا. بس اس فرق کے ساتھ کہ جو کون میں یا کائنات میں جو اصول اور ضوابط اور قوانین رائج ہیں وہاں جبر لازم ہے. مثلا جیسا کہ میں نے الیکٹران کی مثال دی تھی کہ ایٹم کے اندر گردش کر رہا ہے، اس گردش کرنے کے لیے کوئی نبی نہیں قرار دیا کہ تمہیں اس انداز سے گردش کرنی ہے، اس کے اپنے اختیار میں نہیں ہے، وہ بلا اختیار گردش پر گردش کیے چلے جا رہا ہے. پروردگار عالم نے ان چرند پرند پہاڑوں نباتات جمادات پر اپنی اس ولایت کے قانون کو اس انداز میں نافذ کر دیا، لیکن جو انسان ہے اس پر جب قانون نافذ کرنے کا مرحلہ آیا تو یقیناً کچھ قوانین تو تکویناً آپ پر اور ہم پر لاگو ہیں. مثلا جب آپ کوئی لقمہ اٹھاتے ہیں تو جب تک آپ کے ذہن میں نہیں گیا ہے آپ کا اختیار ہے، لیکن جب آپ نے ایک بار اسے نگل لیا اب آپ کا اختیار اس پر نہیں ہے. ہاں، اور اسی انداز سے پھر جو آپ کے اندر ایک نظام کار فرما ہے، ہاں، اس پر کس کا اختیار ہے؟ یہ جو دل دھڑک رہا ہے اسے آپ خود دھڑکا رہے ہیں، یہ جو رگوں میں خون گردش کر رہا ہے اس کو آپ اور میں اپنی مرضی سے گردش دے رہے ہیں. یقیناً یہ قوانین بھی گردش، یہاں بھی وہی گردش کا قانون، تو اس کے اندر بھی ہمیں وہ گردش نظر آئی، لیکن پروردگار عالم نے جو دوسرے قوانین جسے ہم نے قانون تشریعی قرار دیا، اور وہ اس انداز سے قرار دیا کہ اب تک کے جو تکویناً قوانین سائنٹسٹ نے درک کیے تھے اس نے اس بات پر یقین کا اظہار کیا تھا کہ یقیناً یہ قوانین مجھے دھوکہ نہیں دیں گے، تو پس اے حضرت سائنٹسٹ یہاں پر یہ بھی باور تجھے ہو جانا چاہیے کہ جب یہ قوانین تجھے دھوکہ نہیں دے رہے ہیں تو انہی قوانین کے بنانے والے نے تیری زندگی گزارنے کے لیے بھی کچھ قوانین بنائے ہیں، وہ قوانین بھی تجھے کبھی دھوکہ نہیں دیں گے. तो अब अगर वो किसी शय को हराम कह रहा है तो समझ ले उसमें तेरे लिए ही कोई भलाई है। दुरूद पढ़े मोहम्मद वाले मोहम्मद पर। यहां परवरदिगार आलम ने इंसान को इख्तियार दे दिया, और ये वही मौका है कि जब आपके और मेरे पहले मौला मौलाए मुत्तकियान अली इब्न अबी तालिब अलैहिस्सलातु वस्सलाम, से जब पूछा गया कि ये बतलाइए कि इंसान आजाद है या मजबूर है। अब ये जो गिरोह है हादियान है ना, इन्होंने हमसे एक रिवायत इस अंदाज से बयान की कि जो परवरदिगार आलम ने अंबिया से ओथ लिया है कि उमरना अन्न तकल्लम الناس على قدر عقولهم, हमें अमर किया गया है कि हम लोगों से उनकी उकूल के मुताबिक उनकी अकलों के मुताबिक बात करें, तो यहाँ पर पूछने वाले की अकल जितनी थी उसी अंदाज से जवाब दिया जा सकता है। पूछने वाला पूछ रहा है बताएं आज़ाद है या मजबूर है, तो आपने इस अंदाज से जवाब दिया कि अपना एक पांव फिजा में बुलंद कर, इसने बुलंद किया, कहा दूसरा भी बुलंद कर, कहा ये तो मुमकिन नहीं है, कहा बस इतना आज़ाद है और इतना मजबूर। लेकिन ये उस आराबी को जवाब था, ये उसको जवाब था कि जिसकी अकल ही उतनी थी। लेकिन अगर यही जवाब हम इस हौज़ा इल्मिया हुसैनी मर दें तो फिर यकीनन ये लम्हा फिक्रिया होगा। अब यहाँ पर बयान करने के लिए जवाब क्या होना चाहिए कि इंसान आज़ाद है या मजबूर, बहुत तवज्जो। जब हौज़ा इल्मिया हुसैनिया में अगर कोई हुसैनिया का तालिब इल्म है, न सिर्फ हुसैनिया में आकर बैठ गया है, बहुत तवज्जो, अगर कोई हुसैनिया में जानुए अदब तय किए हुए है वो अगर सवाल करे कि आज़ाद है या मजबूर, तो जवाब भी उसके शायान शान होगा। तो जवाब ये है कि तकवीनन मजबूर है, मतलब उस अंदाज, इसको दोनों तरफ से भी देख सकते हैं। अगर मैं पहले इधर से बात करूं कि जनाब आपकी जो ज़ुबान है, पहले आसान करता हूँ फिर मुश्किल करूँगा, तकवीनन तो आज़ाद है, तशरीयन मजबूर है। अब ये मैंने क्या कहा, हाँ अगर आप कुछ बोलना चाहें तो जुबान से ही बोलेंगे, जो चाहे बोले, मतलब ज़बान ज़बान से तो बोलना ज़बान से ही पड़ेगा ना आपको, ऐसे ही है ना, तो ज़बान तो कुछ भी बोल सकती है। जब आप सही बोलेंगे तो भी बोल रही होगी, गलत बोलेंगे तो भी बोल रही होगी, उसको कोई रोक टोक तो नहीं है। सच भी इसी ज़बान से निकलेगा, झूठ भी इसी ज़बान से निकल जाएगा। ऐसा तो नहीं होगा ना कि जब आप सच बोल रहे होंगे तो ज़बान बोल रही होगी, लेकिन जब झूठ बोलने लगेंगे तो ज़बान बंद हो जाएगी, ऐसा तो नहीं है। तो ज़बान तो आज़ाद है, लेकिन कौन है जो इसको मजबूर करेगा, वो कानून इलाही के खबरदार, या अय्युहल्लज़ीना आमनु तक़ुल्लाह व क़ूलू क़ौलन सदीदा, ए ईमान वालो अल्लाह की परवाह करो और वो बात कहो जो दुरुस्त हो। तो गोया अब जब परवरदिगार कह रहा है कि वो बात करो जो दुरुस्त हो, इसका मतलब यह है कि मेरे पास इख्तियार है कि मैं दुरुस्त बात भी कर सकता हूं, गलत बात भी कर सकता हूं। जब ही कहने वाला कह रहा है गलत बात ना करना, सही बात करना, गोया यहां आपके और मेरे इख्तियार की बात हो रही है। अब मैं इख्तियारन जब सच बोलूंगा तो अपने इख्तियार से बोलूंगा, झूठ बोलूंगा तो अपने इख्तियार से बोलूंगा। तो यहां पर इख्तियार आपके सामने आ चुका है, दूसरी तरफ से आते हैं। मसलन अब इसी बात को दूसरे अंदाज से कर रहा हूं कि आंख यकीनन आज़ाद है, हर मंजर देख सकती है, कोई भी मंजर देख सकती है। आप इतने मजबूर हैं कि कानों से देख नहीं सकते, देखेंगे तो आंख से ही देखेंगे, सही है, लेकिन ये मजबूर हैं आप। लेकिन क्या देखेंगे, हलाल देखेंगे या हराम, यहां आजाद हैं। अब दूसरे अंदर मैंने कहा मैंने अंदाज बदल दिया, तो अब यहां पर भी जिस अंदाज से भी देखेंगे तो आपको कुछ इख्तियार नजर आएगा और कुछ इजबार नजर आएगा। तो आधा इंसान जो है वो आजाद है, आधा मजबूर है। तो चुनाचे मुझे बहुत ज्यादा खुश्क बहस नहीं करनी है, वापस अपने मौजू पर आता हूं कि कल मैंने फिर इसी अंदाज से कवानीन तशरीई का तारुफ करा दिया था, और फिर जिस कवानीन का तारुफ कराया था उस कवानीन को, उन कवानीन को किस अंदाज से नाफिस करना है, यहां पर हम कैसे जुड़े रहेंगे उन कवानीन से, तो हमने एक रस्सी की मिसाल दी थी, और उस रस्सी को हमने जो कि कोह पैमाओं की रस्सी होती है कि जिस तरीके से वो खुद को एक दूसरे से बांध लेते हैं और आहिस्ता आहिस्ता अपने कमाल का सफर तय करते हैं, तो बस उसी अंदाज से मोमिनीन को जिस रस्सी ने बांध कर इकट्ठा किया हुआ है उस रस्सी का नाम विलायत है, और उस रस्सी से मुतमस्सिक होकर मोमिनीन अपने कमाल का सफर तय कर रहे हैं। लेकिन एक सवाल मैंने छोड़ दिया था कि अजीजो ये जो कोह पैमाई आप कर रहे हैं, रस्सी आपको कोह पैमाई नहीं सिखाएगी, यहां मशक्कत आपने करनी है, दिक्कत आपने करनी है, लेकिन अगर इस दरमियान कहीं पर पैर फिसल गया तो घबराना नहीं, रस्सी है ना मौजूद, इसी रस्सी की मौजूदगी को हम शिफात कहते हैं कि अपने कमाल को कसब करते रहो बुलंद होते रहो, अगर कहीं चूक हो गई तो वो है ना बख्शने के लिए। दुरूद पढ़े मोहम्मद वाले मोहम्मद पर। फिर हमने आपसे एक सवाल किया था कि क्या इस किस्म की कोई रस्सी कुरान में भी नजर आई है, तो यहां पर हमने बात को रोक दिया था कि जी हाँ कुरान में भी हमें एक रस्सी नजर आई है कि वअतसिमु बिहब्लिल्लाह जमीअन वला तफर्रुकु, वहां पर भी हमें हबलुल्लाह नजर आया, वअतसिमु बिहब्लिल्लाह, और अल्लाह की रस्सी को मजबूती से थाम लो, वला तफर्रुकु, और तफर्रका ना करना, मुतफर्रक नहीं हो जाना, इसलिए कि जब तुम मुतफर्रक हो जाओगे अल्टीमेटली रिजल्ट यही होगा, रस्सी से दूर हो जाओगे। यहाँ पर एक नुक्ता आपके सामने अर्ज करूँगा, आज की मजलिस इब्तिदा ही मैं कह रहा हूँ, थोड़ी सी दिक्कत तलब होगी, इसलिए कि मैं हौज़ा इलमिया हुसैनिया में ख़िताब कर रहा हूँ, सड़क पर खिताब नहीं कर रहा हूँ। तो चुनाचे अर्ज ये कर रहा हूँ, जब परवरदिगार कह रहा है वअतसिमु, सीगा अमर है, तमाम लोगों को डायरेक्ट ऑर्डर है, ना लेफ्ट जा सकते हैं ना राइट जा सकते हैं, कोई इसमें इज्तिहाद की गुंजाइश भी नहीं है। वअतसिमु और वअतसिम अक्तसिम इक्तसाम थामना है, वअतसिमु और थामो सब, किसको, वअतसिमु बिहब्लिल्लाह अल्लाह की रस्सी को। अच्छा अब यहां पे कह दिया कि इक्तसाम, हालांकि इक्तसाम का मतलब ही है मजबूती से थामो, उसके बाद एक और लफ्ज आया जमीअन, जमीअन होकर थामो। अगर कोई कहे कि नहीं मैं तो अकेला हूं, मैं तो इस जमात में नहीं हूं, मैं तो डायरेक्ट बस इनको भाई मैं इज्तमाइयत को कायल ही नहीं हूं, मैं तो घर में बैठूंगा फकत कोने में और मैं उनसे इत्तिसाल करूंगा, परवरदिगार कहेगा गलत, हम ये नहीं कह रहे कि तुम फर्दन फर्दन इसको थामो। एक लफ्ज है जमीअन और एक लफ्ज है मजमूअन। अगर इस वक्त माशाल्लाह मगरबैन का वक्त जो है वो काफ़ी गुजर चुका है, अगर मैं आपसे फर्दन फर्दन पूछूं कि क्या आपने मगरबैन की नमाज पढ़ ली है, तो आप कहेंगे जी हाँ मैंने पढ़ ली है। आपसे पूछूंगा आपने नमाज पढ़ ली है, आप कहेंगे जी हाँ मैंने पढ़ ली है।
अब मैं फर्दन फर्दन हर एक से, बहुत तवज्जो रहे, मैंने कहा था कि बहुत दिक्कत तलब है, नुकता है, हर एक से पूछूंगा आपने नमाज पढ़ ली है, आप कहेंगे मैंने पढ़ ली है। अब अगर कोई मुझसे पूछे क्या इन तमाम लोगों ने नमाज पढ़ ली है, तो मैं क्या कहूँगा? मैं कहूँगा हाँ, मजमूई तौर पर सबने नमाज पढ़ ली है, लेकिन इस मजमून के अंदर जरूरी नहीं है कि नमाज जमात से पढ़ी है। मजमूई तौर में जरूरी नहीं है कि नमाज जमात से पढ़ी है, लेकिन अगर मैं कहूंगा हां जमीअन नमाज पढ़ ली है, तो इसका मतलब है कि कोई जमात कायम हुई होगी जिसमें सबने एक साथ नमाज अदा की होगी, इसको कहेंगे जमीअन। तो परवरदिगार भी इस रस्सी को फर्दन फर्दन पकड़ने को नहीं कह रहा है, कह रहा है कि पहले मोमिनीन आपस में इकट्ठे हो जाएं, फिर इस रस्सी को मजबूती से थाम ले ताकि तफरका ना होने पाए। दुरूद पढ़े मोहम्मद वाले मोहम्मद। यहाँ इस जमीअन के अंदर बहुत गहराई है, इंशाल्लाह अभी तो और कुछ मजलिस से बाकी है, वहाँ भी बयान करूँगा, लेकिन एक नुक्ता और दे रहा हूँ आपको। ये जो मैंने अभी जमात का तस्करा, वल्लाह मेरे जहन में ये भी मिसाल नहीं थी, ये भी एकदम आई है, तो मैंने आपको ध्यान दे दिया। अब इसी मिसाल में से जमीअन की जौहर को बयान कर रहा हूँ। ये जो जमात होती है ना, जिसे आप कहते हैं नमाज जमात, इसको जमात क्यों कहते हैं? आज है भी शब जुमा, लफ्ज ये भी वही है, जमान जुमा यौमुल जुमा। बेसिक जो मुजर्रद सलाती लफ्ज है वो तो यही होगा ना, जमा। कब कहते हैं जमान? अगर मैं आपसे कहूँ, बहुत तवज्जो रहे, काश मेरा ये नुक्ता भी अगर समझ में आ गया, विलायत समझ में आ जाएगी। अगर मैं आपसे कहूँ कि तीन जमा दो बराबर है पांच के, ठीक हो गया? अगर तीन में दो मिला दो, जमा कर दो, तो जो अदद सामने आएगा वो पांच आएगा। ये बतलाइए कि इस तीन, ये जो पांच आया है, इस पांच में तीन शामिल है या नहीं है? है। इसमें दो शामिल है या नहीं है? है। यानी कि पहले तीन आया, दो आया, ये तीन और दो कुछ ऐसे मिल गए कि ना तीन तीन रहा ना दो दो रहा, मिलकर एक नई कुव्वत सामने आई जिसे पांच का नाम दिया। तो यानी तीन ने पहले अपनी इनफिरादी हैसियत को खोया है, दो ने अपनी इनफिरादी हैसियत को खोया है, और इज्तिमाइयत में आने के बाद अब तीन नहीं दिख रहा, दो नहीं दिख रहा, पांच दिख रहे हैं। इसको कहते हैं जमा हो जाना। अब अगर जमात की नमाज कायम की जाएगी तो ये नहीं होगा कि वो तो वो है, मैं तो मैं हूं। नहीं, जब तुम जमात में शामिल हो गए, तमाम मोमिनीन इकट्ठे होने के बाद ऐसी जमीयत इख्तियार कर ले कि अब एक आवाज होकर कहे अल्लाहु अकबर। इस अल्लाहु अकबर की रूह क्या है? वही विलायत है। दुरूद पढ़े मोहम्मद वाले। इस अल्लाहु अकबर के पीछे जो रूह छुपी हुई है वो क्या है? वो वही विलायत है जिस विलायत में खींच कर मस्जिद में भी लेकर आया है, और तमाम के तमाम लोग चाहे बादशाह हो या फकीर एक ही जगह खड़े हो गए हैं। लेकिन अगर तमाम के तमाम लोग एक छत के नीचे तो आ जाएं, लेकिन आप रह जाएं, वो हो जाएं, तो ये
کلیکشن تو کہہ سکتے ہیں کہ مختلف الخیال لوگ ایک جگہ جمع غفیر بن کر آ تو گئے ہیں لیکن ایک آواز نہیں ہوئے ہیں. جب تک یہ ایک آواز ہو کر پھر نعرہ حق نہ بلند کرے جمیعن کے مصداق نہیں بن سکتے. تو پروردگار عالم ایسی جمعیت چاہ رہا ہے, ایسی جماعت چاہ رہا ہے. اسی لیے وہ جو یوم الجمعہ ہے آپ 2.5 میل کا جو ریڈیس ہے اس میں اندر جاتے ہیں کہ نہیں تمام لوگ ایک جگہ جمع ہوں, یہ جمعیت بہت بڑے علاقے کی ایک جگہ جمع ہو جائے اور پھر جو وہاں خطبہ دیا جائے اس کا سننا بھی واجب ہو تاکہ یہ ان کو معلوم ہو کہ مسلمانوں کی حالت کیا ہے. اور یہ یہاں سے منبر سے اور اس محراب سے نہ صرف یہ کہ گزشتہ ہفتے کی کارکردگی بتائی جائے بلکہ آئندہ ہفتے کا لائحہ عمل بھی دیا جائے. اب یہ روح جمعہ ہمیں نظر آئے گا درود پڑھیں محمد والے محمد. اب یہاں پر روح جمعہ نظر آئے گا. چنانچہ یہ جو حبل اللہ کا تذکرہ میں نے کیا یہاں پر ہمارے پاس کچھ روایات موجود ہیں کہ آئمہ علیہ السلام نے صریحاً جو ہے وہ اشاعت فرمایا کہ یہاں پر جو حبل اللہ ہے وہ ہم اہل بیت ہیں کہ جنہوں نے مومنین کو اور مسلمین کو جوڑ کے رکھا ہے, ایک مقام پہ رکھا ہے. عزیزوں جیسا کہ میں نے عرض کیا تھا اپنی دوسری مجلس کے اندر بھی کہ ہمارا انداز تھوڑا سا مشکل رہے گا اور نوٹ بک لانے کو ہم نے کہا تھا کہ ہم کچھ چیزیں لکھوائیں گے بھی, تو یقیناً یہ اہم باتیں ہیں, ہو سکتا ہے کہ ابھی فوراً سمجھ میں نہ آئیں, لیکن میں پھر کہوں گا کہ حوضۂ علمیہ حسینیہ سے جو علم مل رہا ہو قید العلم بالقلم, اس کو قلم کے ذریعے سے محفوظ کر لو اور بعد میں اس کو دیکھو تو انشاءاللہ اس کا افادیت ہوگی. یہ جو ولایت ہم نے آپ کے سامنے رکھی پروردگار عالم کی, اس ولایت کو پھر مختلف انداز سے منقسم کیا گیا ہے, یعنی دیر آر سیورل ٹائپس آف دیس ولایت. لیکن اس سے پہلے کہ میں وہ اقسام بیان کروں یہ بیان کرنا ضروری سمجھتا ہوں کہ ولایت کی چاہے کوئی بھی قسم رکھ دی جائے اس کا تعلق پروردگار سے ہوگا, اس لیے کہ حقیقی والی جو ہے ولایت جو ہے وہ پروردگار ہی کی ولایت ہے. اب اس کو اس کی ولایت کو منقسم نہیں کر رہے ہم, ہم اپنے سمجھنے کے لیے ولایت کی تقسیم کر رہے ہیں کہ مختلف انداز سے ہم اس ولایت کو دیکھیں گے. تو اس ولایت کی جو دو قسمیں کی جاتی ہیں, جو بنیادی طور پر دو قسمیں ہیں, وہ دو قسمیں ہیں, پہلی جو میں نے بیان کیا کل بھی ولایت تکوین ہے اور دوسری ولایت تشریعی ہے. پہلی کون سی ہے؟ ولایت تکوین. دوسری کون سی ہے؟ ولایت تشریعی. ولایت تکوین, ولایت تشریعی. ولایت تکوین کی پھر دو اقسام ہیں. گھبرا تو نہیں رہے؟ ذرا بڑا نواز درو کر دیجیے. ولایت تکوین کی پھر دو اقسام ہیں, ایک ولایت امر اور ایک ولایت خلق. ولایت امر اور ولایت خلق, ایک فارمولا دے دوں آپ کو, غالباً کل یا اس سے پچھلی مجلس کے اندر ایک آیت بھی پڑھی تھی, خلق سبع سماوات فی ستۃ ایام, اللہ نے زمین و آسمان کو 6 دنوں میں پیدا کیا. تو یہ جو 6 دنوں میں زمین و آسمان کو پیدا کیا ہے, جہاں کہیں بھی پروردگار نے خلقت کا بیان کیا ہے فوراً ثم استوى, پھر استوى کی بات کی ہے, توجہ رہے میں خلق بیان کر رہا ہوں, جہاں بھی پروردگار نے خلقت کی بات کی ہے زمین و آسمان اور اس کے درمیان میں جو کچھ بھی ہے اس کے فوراً بعد استوى کی بات کی ہے. کیوں؟ اس استوى کا خلق سے کیا تعلق ہے؟ کوئی تو تعلق ہے نا, کہ یہ دونوں الگ الگ نہیں آ رہے. تعلق کیا ہے؟ استوى کا مطلب ہم نے کہا تھا کہ جس طرح سے منبر پہ ہم بیٹھے ہیں یہ استوى ہے, واقعتاً بیٹھنے کے معنی میں آتا ہے. تو پھر پروردگار وہ کہاں, اس کے یہاں تو جسم و جسمانیت نہیں ہے, وہ کیسے بیٹھا ہے, وہ کہاں بیٹھا ہے؟ تو اس کا ترجمہ کچھ اس انداز سے دیا جاتا ہے کہ جو کہتا ہے کہ فاستوى الرحمن علی العرش استوى, رحمان نے عرش پر استوى کیا ہوا ہے. تو عرش پر استوى ہونا کیا معنی؟ कहा कि देखो अर्श जो है वो कायनात का बुलंद तरीन मुकाम है और वहाँ पर जो है वो तख्त है और गोया ऐसा है कि उस तख्त का मालिक जो है वो खुदा है। अच्छा, अब ये हमें और आपको समझाने के लिए है, इसलिए कि अगर कोई मुमलिकत होती है तो उस मुमलिकत को चलाने वाला जो है वो वहाँ का बादशाह होता है। ये बादशाह कहाँ बैठता है? तख्त पर बैठता है। ये तख्त पर क्यों बैठता है? ताकि मुमलिकत के उमूर को चला सके। तो परवरदिगार को जब ये तशबीह दी जाए कि वो तख्त पर बैठा है, इसका मतलब ये है कि जमीन और आसमान के दरमियान जो शय है उसका खालिक भी परवरदिगार है और वही उसके अमल को चलाने वाला भी है। तो फकत इस आयत के अंदर भी हमें विलायत खल्क और विलायत अमर दोनों नजर आ जाती हैं कि खल्क भी उसके लिए है, अमर भी उसके लिए है। कोई शख्स मुस्तकिलन ये दावा नहीं कर सकता कि जनाब हम मुस्तकिलन हम खालिक हैं, माज़ल्लाह ऐसा नहीं हो सकता। बहुत तवज्जो, मैं बड़े मुश्किल बहस कर रहा हूँ। तो चुनाचे विलायत खल्क मतलब तख्लीकी विलायत। इसके ज़िम्न में अगर आपके सामने कुछ आयात नोट करें तो सूरह मुबारक आराफ की 54 नंबर की आयत में परवरदिगार इरशाद फरमा रहा है अला लहुल खल्क वल अम्र तबारकल्लाहु रब्बिल आलमीन, कि क्या परवरदिगार अपनी खल्क को नहीं जानता होगा? उसके लिए तो है खल्क, वही तो बनाने वाला और वही तो रब्बिल आलमीन है, आलमीन का पालने वाला है। तो आगाह हो कि बनाना और हुक्म देना उसी का काम है, इसलिए कि परवरदिगार मखलूक की ज़रूरत को मखलूक से पहले जानता है, इसलिए उसने इसकी ज़रूरत का पहले इंतज़ाम किया। चुनाचे कुल अल्लाहु खालिकु कुल शय वहुवल वाहिदुल कहार, कह दीजिए अल्लाह ही खालिकु कुल शय। मुझे ये बतलाइए कि जब हम कुल शय कहेंगे तो हर हर वो जिस्म जिस पर तख्लीक और खल्क होने का इतलाक होगा, जिस पर मखलूक होने का इतलाक होगा, इसका खालिक कौन होगा? परवरदिगार। तो अब अगर वो हर शय का खालिक है, चाहे एक्स हो, वाई हो, जेड हो, कायनात का अदना से अदना जर्रा हो या कायनात का सबसे बेहतरीन मखलूक हो, चाहे दना फतदल्ला की मंजिल पर पहुंची हुई कोई मखलूक हो, तो इसका खालिक कौन होगा? परवरदिगार। तो इसीलिए कहा कि खालिक कुल शय, हर शय का खालिक जो है वो परवरदिगार है। इसी अंदाज से हल मिन खालिक गैरिल्लाह यरज़ुकुकुम मिन अस्समाई वल अर्ज़, सूरह फातिर की 3 नंबर की आयत, कि क्या तुम्हारा खालिक अल्लाह के अलावा कोई है जो तुम्हें जमीन और आसमान से रिज्क दे रहा है? कितनी बड़ी बात है ये, क्योंकि अल्लाह के अलावा कोई खालिक है। बहुत तवज्जो अजीज़ो, अपने ईमान को अगर तोलना है तो मीज़ान कुरान और अहले बैत के अलावा कुछ नहीं हो सकता। ये कुरान और अहले बैत जुदा नहीं है। तो चुनाचे अहले बैत को देखो तो भी आईना दिख जाता है, कुरान को देखो तो भी आईना दिख जाता है। ये जो दुनिया का आईना है इससे हमारा जाहिर दिखता है और कुरान और अहले बैत से हमारा बातिन नजर आ जाता है। दुरूद पढ़ो मोहम्मद वाले मोहम्मद का। दूसरी किस्म विलायत तदबीर है, जिसे विलायत अम्र का नाम भी दिया जाता है। और कुरान करीम पर अगर नज़र डालते हैं तो उसमें हमें नज़र आता है कि इसलिए कुरान करीम, इसलिए ये विलायत तदबीर खुदा के पास है क्योंकि वो ये ऐलान कर रहा है कि वमन यब्तगी गैर अल-इस्लाम दीना लन युक़बल मिन्हु, कि जिस किसी ने भी इस्लाम के अलावा किसी दीन की पैरवी की है या किसी और शय की पैरवी की है, वमन यब्तगी गैर अल-इस्लाम दीना, इसका मतलब कि कुछ और अध्ययन भी हैं जो दीन इस्लाम के अलावा हैं। बहुत तवज्जो, ये मैंने एक और नुक्ता दे दिया। अध्ययन कई हैं तो आप कहेंगे जी नहीं, वो तो आयत तो है कि इन दीन आइंद अल्लाह, अल्लाह के नज़दीक दीन तो फ़क़त इस्लाम है। तो यही तो बतलाना चाह रहा हूँ, अल्लाह के नज़दीक तो दीन बस इस्लाम है, ये मखलूक है जो अपने लिए मुख्तलिफ दीन बना लेती है। इसीलिए पैगंबर को भी इरशाद हुआ था कि हुक्म हुआ था कि इनसे कह दो लकुम दीन तुम वलिय दीन, तुम्हारे लिए तुम्हारा दीन, मेरे लिए मेरा दीन। और वो जो मेरे लिए मेरा दीन है वो कौन सा दीन है? वो वही है जो इस्लाम है, लेकिन तुम हो जिन्होंने इस्लाम के मुकाबले के दीन बना लिए हैं। तो चुनाचे यहां पर भी हमें नजर आ रहा है कि चूंकि वह युदब्बिरुल अम्र,
وہی مدبر ہے امور کا، اس لیے یہ ولایت امر بھی پروردگار کو حاصل ہے۔ اب وہ اس ولایت کے اندر، یہ تمام کی تمام ولایتیں پروردگار کو حاصل ہیں، لیکن چونکہ اس نے ایک نظام تخلیق دیا ہے اور اس نظام کے تحت یہ اس کا لطف ہے کہ کچھ ولایتوں میں اس نے مخلوق کو بھی شامل کر لیا ہے، یہ وہ ولایت تشریعی اور کچھ مقامات پہ ولایت تکوینی بھی، کہ اگر اشارہ کیا تو چاند ٹکڑے ہو گیا، یہ کون پر تصرف نہیں تو اور کیا ہے، یہ کون پر تصرف نہیں تو کیا ہے، پیغمبر نے اشارہ کیا ہے چاند ٹوٹ گیا ہے، یا پیغمبر نے دو رکعت نماز پڑھی تھی اور دعا کے لیے ہاتھ بلند کیے تھے کہ پروردگار چاند کو توڑ دے، ایسا تو نہیں ہوا تھا۔ موسیٰ نے دعا کی تھی پروردگار راستہ بنا دے، موسیٰ نے اتنا کہا تھا کہ ڈرو نہیں، میرا رب جو ہے وہ مجھے راستہ دکھا دے گا، تو راستہ کیسے دکھایا؟ موسیٰ تمہارے ہاتھ میں ہی تو راستہ ہے، موسیٰ کو کیا دکھایا؟ موسیٰ سے یہ کہا کہ سٹ بیک اینڈ ریلیکس، ابھی میں راستہ بنا دیتا ہوں چلے جانا، موسیٰ سے یہی کہا کہ اگر تم نے خدا پر توکل کر لیا ہے تو راستہ تمہارے ہاتھ میں ہے، یہ ہے موسیٰ کا توکل، یہ ہے مقام موسوی، کہ تمہارے ہاتھ میں جو عصا ہے یہی مار دو۔ تو اب موسیٰ نے عصا مارا، راستہ بن گیا، اللہ پر توکل کرنے کے بعد جو تمہاری صلاحیت، اسی کو توکل کہتے ہیں، کہ یہ عصا مارنا میرا کام ہے، راستہ بنانا تیرا کام۔ بہت یہ غلط اصطلاحات ہمارے یہاں بھی رائج ہو گئی ہیں کہ توکل کا مطلب یہ کہ اللہ توکل، اللہ ہے نا کرنے والا، جی نہیں، توکل جو ہے وہ ترک اسباب کا نام نہیں ہے۔ وہ جو ڈوبتے کو تنکے کا سہارا کہتے ہیں، موسیٰ کے ہاتھ میں تنکا تو نہیں ایسا تھا، لیکن بہرحال سہارا بنا یا نہیں بنا، تو یہ بتائیے یہ فعل کس نے انجام دیا؟ موسیٰ نے انجام دیا، فعل موسوی ہے، کس کے اذن سے؟ اللہ کے اذن سے، اسی کو معجزہ کہتے ہیں، کہ اذن خدا سے فعل پیغمبر، فعل پیغمبر کا ہے، ورنہ تو کمال کیا ہے، میں اگر عصا ماروں تو کیا راستہ بن جائے گا؟ عصا مارنے کے لیے بھی کیلیبر ہونا چاہیے، اس جگہ تو پہنچو، پھر پروردگار عالم یقیناً راستہ بھی بنا دے گا۔ تو چنانچہ عرض یہ کر رہا تھا کہ اسباب، ترک اسباب کا نام توکل نہیں ہے، بلکہ اسباب سے بھرپور فائدہ اٹھانے کے بعد اب پروردگار کی طرف نگاہ کرنا توکل ہے۔ اگر اونٹ کو باندھنا ہے اور پاس کچھ بھی نہیں ہے تو فقط ایک دھاگے سے باندھ دو اور پھر توکل کرو، دھاگے سے اونٹ باندھ لینا ہی توکل ہے۔ گرو پڑے محمد والے محمد پر، دھاگے سے بھائی جتنا کر سکتے ہو وہ تو کرو، اس کے بعد پھر یقیناً، اس میں کوئی شک نہیں ہے، یہ کام تم کر رہے ہو یا یہ ہماری ہی حول اور قوت سے کر رہے ہو، لیکن پروردگار چاہتا یہی ہے کہ وہ کرے۔ پروردگار نے مریم کو بھی یہی حکم دیا تھا کہ اس تنے کو ہلاؤ، سوکھا ہے تو کیا ہوا، کوشش تم کرو، پھل ہم دیں گے۔ ہماری اس ہر جگہ توکل یہی ہے، اور کیا توکل ہے، اس کو ہلاؤ، پھل ہم دیں گے، تو سوکھے دیکھنا ہے، سوکھا درخت ہے، ارے یہ پھل تم اگاتے ہو یا ہم اگاتے ہیں، تمہارا کام ہلا دینا ہے، پھل دینا ہمارا کام۔ تو چنانچہ یہ تحریک، میں اسلام چاہتا ہے کہ آپ متحرک رہیں، تحریک رہے آپ میں۔ چنانچہ یہ جو ولایتیں آپ نے، میں نے آپ کو سامنے، یہ ولایت امر، یہ ولایت تدبیر، پروردگار عالم نے اب اس زمین میں اس قانون کو نافذ کرنا ہے، اب کس کے ذریعے سے نافذ کرے گا؟ یقیناً بہت سارے قوانین ہیں، امپلیمنٹیشن ہے، یہاں پر کوئی حاکم ہونا چاہیے سامنے جو مظلوم سے باقاعدہ اس کے حق کو، ظالم سے حق کو چھینے اور مظلوم کو دے دے۔ یہ کام کرنے کے لیے پروردگار تو سامنے نہیں ہوگا، یقیناً نظام چلانا ہے، ایسا ہی ہے۔ آپ کے یہاں خدا نہ خواستہ کوئی چوری ہو جائے اور آپ تھانے پہنچیں اور کہیں کہ جناب وزیر اعظم کو بلاؤ، مجھے FIR کٹوانی ہے۔ तो वो क्या कहेगा कि मैं FIR पे ही काटेंगे। कहा नहीं मैं तुमको जानता नहीं, मेरा तो डायरेक्ट ताल्लुक है। और वो यहाँ आए और मेरे FIR काटे हैं, तो जवाब क्या होगा उनका? अरे आपको लग रहा है कि आपको ज्यादा सदमा हुआ है, आप पहले वो कहेंगे जिनका नाम आप ले रहे हैं ना, उन्हीं ने एक निजाम बनाया है और ये काम भी उस निजाम के तहत होगा। तो यकीनन अगर आपको कोई फैज पहुंचाना है तो यकीनन परवरदिगार मुसब्बिबुल असबाब है, कोई सबब करार दिया होगा जिसके जरिए से आपको कुछ मिल रहा है। इसीलिए कल जुमे के खुतबे में सुन लीजिएगा क्या कहा जाएगा जब सरकार हुज्जत का नाम आएगा कि आप तो वही है कि जिनके जरिए ये जमीन और आसमान जिनके सबब कायम और दायम है। तो वजूद इमाम से यकीनन की कायनात अपनी जगह कायम है। अगर इमाम जमान ना होते तो क्या होगा? यकीनन इस दुनिया की और कायनात के होने की कोई दलील नहीं थी। तो आपका वजूद मुकद्दस फैज पहुंचाने का जरिया करार पा रहा है इस मामले में। यकीनन जमीन से अजनास उग रही है, मैं खा रहा हूं, तो जमीन अजनास क्यों उगा रही है? कोई दलील है जमीन पर? हुज्जत खुदा मौजूद है, इसलिए ज़मीन ख़ज़ाना भी उगल रही है। लेकिन ज़रा एक ख्याल रखना, ये वो ख़ज़ाना है जो उगल तो रही है, इससे तुम्हारे बहुत से बहुत ज़ाहिर को तो फ़ायदा हो रहा है, लेकिन अभी भी बहुत से ऐसे फ़ायदे हैं ए हज़रत इंसान के जो कि तुझे मिल सकते हैं उस वक्त के अगर ये हुज्जत खुदा गैब से निकल के तेरे सामने आ जाए। तो जब ये तेरे दरमियान होगा, अब हम हुक्म देंगे इस ज़मीन को भी आसमान को भी कि वो अपने खजाने खोल दे। अब समझ में आएगा कि जमीन और आसमान के वो खजाने कौन से हैं जो खुल जाएंगे। ये वही खजाने हैं कि जो तुझे फकत जमीन के रास्ते नहीं बताएंगे, आसमान के रास्ते भी बतला देंगे। लेकिन यहाँ पर अर्ज करता चलूं कि आसमान के रास्तों से ये मत समझ लीजिएगा कि जनाब सूरज और ज़मीन के दरमियान का रास्ता कितना है और मरीख पे जाना हो तो ट्रैक कौन सा लिया जाएगा। ये वाले ये आसमान के रास्ते भी अली मुर्तज़ा के लिए बहुत छोटे रास्ते हैं। जो अली की फजीलत पढ़ते हैं कि मुझसे आसमान के रास्ते पूछ लो, तो वो कहते हैं कि देखो उनको सितारों का इल्म था और उनको फना का इल्म था और उनको ये तमाम, ये तो बहुत छोटी सी बात है। वो कह क्या रहे हैं? मौलाए मुत्तकियान कह रहे हैं मुझसे ज़मीन के रास्तों की बजाय आसमान के रास्ते पूछो, मैं बेहतर जानता हूँ। यानी आसमान के रास्ते क्या? आप जब अदियान की बाइफिकेशन करते हैं क्या कहते हैं कि कुछ ज़मीनी अदियान हैं कुछ आसमानी अदियान हैं? यानी कि क्या आसमानी अहकामात हैं? यानी कि वो मैनिफेस्ट, वो आईन और वो कवानीन जो कि आसमान से तुम्हें मिले हैं, परवरदिगारे आलम के उन रास्तों के बारे में अली मुर्तजा फरमा रहे हैं कि अगर उन कवानीन तक तुम्हें दिक्कत करनी है और उनके मफाहिम समझने हैं तो किसी गैर के पास जवाब नहीं है, मुझे अली अपने अभी जानू अलैहि सलातो व सलाम के पास। चूंकि परवरदिगार आलम ने ये कवानीन को नाफिज करना है तो फिर यकीनन कुछ असबाब भी मुहैया करेगा, तो उसने हादियान का सिलसिला जारी किया। चुनाचा इंसान तो बाद में आया, यानी कि हमारे नस्ल इंसानी तो बाद में शुरू हुई। जो पहला इंसान ज़मीन पे उतारा उसे हादी बनाकर उतारा। पहला शख्स, पहला आदम जो ज़मीन पे आया वो खुद नबी है, हादी है। उसके बाद फिर मखलूक का सिलसिला जारी हुआ, यहाँ तक कि ये मखलूक का सिलसिला और हादियान का सिलसिला होते होते हमें गदीर के मैदान तक ले आया। और अब गदीर के मैदान से उम्मत को एक ऐसा हादी मिला कि जो गदीर से लेकर के कयामत तक को लेकर जाना है। अब ये बतलाओ कि परवरदिगार आलम ने इस जमीन को एक लहजे के लिए भी अपने कानून से खाली नहीं छोड़ा है, तो वो कानून जो आदम से चला था खातम तक आया है और खातम से गदीर में ट्रांसफर हो रहा है, एक और रहगर को ये यहाँ 10 हिजरी और वो 18 ज़िलहिज से लेकर के अब कयामत तक इस कानून को लेकर जाना है, यानी कि अब चाहे वो 10 हिजरी हो, 11 हिजरी हो, 255 हिजरी हो या 1441 हिजरी हो, कोई लहजा भी कानून इलाही के बगैर नहीं हो सकता। तो परवरदिगार ने यकीनन असबाब फराहम किए हादियान के जरिए से और उनके जरिए से इन कवानीन को जमीन पर नाफिज करवाया। यहां से मैं आपको एक ऐसी शाहरा पर ले आया हूं जहां से 2-3 रास्ते निकल रहे हैं, लेकिन आज की मजलिस में मैं उन रास्तों पर नहीं जाऊंगा, आइंदा आने वाली मजालिस में उनका तस्किरा करूंगा, लेकिन यहां पर आपको रोकूंगा। परवरदिगार ने सूरह मुबारक हदीद आयत नंबर 26, अब क्या परवरदिगार आलम का जो कलाम है ना, वो वाकई तो परवरदिगार का कलाम है ना, मोजज़ा है। कुरान की सूरतों में मोजज़े नजर आते हैं हमें, खुद उनके नामों में मोजज़े हैं। ये जिस सूरत का मैं बयान कर रहा हूँ अल हदीद, एक और जगह बयान किया था, अगर हरफ़े अदद के हिसाब से इसको कैलकुलेट करें 57 बनता है। अल लाम खे दाल ये दाल सूरा नंबर 57 अल हदीद, क्या मौजज़ा है। अल हटा दीजिए, अब क्या बचा, हदीद। हदीद को कैलकुलेट कीजिए, है दाल ये दाल 26 बनता है, 26। पीरियोडिक टेबल में जाइए, आयरन का एटॉमिक नंबर देख लीजिए, 26। ये दंग हो जाए इंसान। मैथमेटिशियन देखता है कहता है मौजज़ा है, समझ नहीं आ रहा। केमिस्ट देखता है कहता है मौजज़ा है, समझ नहीं आ रहा। और ये 26 हदीद हो गया, बात समझ में आ गई। अब उसी अल हदीद की 26वीं आयत है। अब ये इतना बैलेंस्ड कलाम है ना, तो आयत में भी कहीं बैलेंस नजर आ रहा होगा यकीनन, यानी परवरदिगार बैलेंस बैलेंस और बैलेंस की बात कर रहा है। तो आयत मौजूद है, लकद अरसलना रुसुलना बिल बय्यिनात, बस हमने भेजा है तमाम रसूलों को बिल बय्यिनात, रोशन निशानियों के साथ भेजा है। वअंजलना मअहुमुल किताब वल मीज़ान, और हमने उनको किताब और मीज़ान देकर भेजा है। किस लिए, अब यहाँ पर इल्लत बयान हो रही है, बैलेंस को समझ में आइएगा। तो कहता है परवरदिगार कि हमने इन्हें इसलिए भेजा है, लियकूमुन्नास बिलक़िस्त, ताकि लोगों के दरमियान अदल और इंसाफ को कायम कर सके। तो अब अंबिया की बेअसत का मकसद क्या हुआ, ताकि लोगों के दरमियान अदल कायम कर सके, ताकि लोगों के दरमियान परवरदिगार का कानून राइट कर सके, और जो शय इनका हक है वो इन्हें दे दी जाए। आपका और मेरा हक क्या है, परवरदिगार ने मुझे खल किया है ताकि मैं अपने कमाल को कसब कर सकूं। मेरे बुजुर्ग का हक है कि मुझे वो रास्ता भी दिखाया जाए और मुझे वो हिदायत भी दी जाए कि जिसके ज़रिए से मैं, अगर मैं पैदा वहाँ के लिए हुआ हूँ तो फिर मैं अपना ये कमाल वहाँ तक लेके जा सकूँ। ये परवरदिगार आलम का लुत्फ है और ये परवरदिगार आलम का इम्तहान भी है कि उसने मुझे पैदा तो इस आलम असफल में किया है, लेकिन वो ये नहीं चाहता कि मैं इसी आलम असफल में ही ख़त्म हो जाऊँ। वो चाहता ये है कि ऐ इंसान, मैंने तुझे अहसन तकवीम खल्क किया है, लेकिन रखा फ़िलहाल तुझे इस आलम असफल में है। ये जो अहसन तकवीम तक का सफ़र है, ये तुझे तय करना है। हम तुझे उस कमाल पर देखना चाहते हैं जिसका तुझे भी गुमान नहीं है कि परवरदिगार तुझे देखना कहां चाहता है। हम तुझे वो कमाल देना चाहते हैं, और वो कमाल तुझे कब मिलेगा, जब इन हादियान की पैरवी की जाएगी, हर हर लहजा इनके कौल और फेल की तासी की जाएगी, तशरीह की जाएगी, तब तुझे वो कमाल मिलेगा। बहुत तवज्जो, मैंने क्या नुक्ता दिया कि इस वक्त मैं और आप यहां बैठे हैं, दावा नहीं कर सकते कि हम ऐसे तकवीम हैं। क्यों, इसलिए कि तदरीस इज नॉट ओवर येट, अभी मामला चल रहा है। अभी तो आप अपने उस कस्ब को, अपने फैज को, उस اس قصبے فیض کر رہے ہیں, آہستہ آہستہ بلد ہو رہے ہیں. تو چنانچہ فلسفہ بعثت انبیاء ہی قرار پایا ہے کہ وَلَقَدْ بَعَثْنَا فِي كُلِّ أُمَّةٍ رَسُولًا اِنِ اعْبُدُوا اللَّهَ وَاجْتَنِبُوا الطَّاغُوتَ. بہت توجہ, کہ ہم نے تو ان انبیاء کو بھیجا ہی اسی لیے ہے کہ یہ اللہ کی عبادت کرے, طاغوت سے اجتناب کرے. یعنی دو ولایتیں نظر آ گئیں, اللہ کی عبادت کریں گے, طاغوت سے اجتناب کریں گے. اب جب اللہ کی عبادت کریں گے, طاغوت سے اجتناب کریں گے, تو یہ بات کہیں اور بھی کھول کر بیان کی ہے؟ کہا کیوں نہیں, تم نے آیت الکرسی کے آخری ٹکڑے میں نہیں کہا کیا کہ اللہ ولی الذین آمنوا یخرجہم من الظلمات الى النور والذین کفروا اولیاؤہم یخرجونہم من النور الى النور اولئک اصحاب ہم فیہا خالدون. ماشاءاللہ حافظ بیٹھے ہیں یہاں پر. تو اس کا مطلب کیا ہوا؟ یعنی کہ دو ولایتوں کا انٹروڈکشن ہو گیا کہ اللہ تو ولی ہے ان کا, کہ کن کا؟ جو کہ ایمان لائے ہیں. یعنی کہ ہر ایمان والے کا ولی کون ہے؟ یعنی کہ ولایت اس کی, ہر ایمان والے کا ولی کون ہے؟ اللہ ہے. اور وہ کر کیا رہا ہے؟ وہ انہیں ظلمات سے نکال کے نور کی طرف لے کر آ رہا ہے. اور جنہوں نے کفر, جنہوں نے کفر کیا, وہ کیا کر رہے ہیں اور وہ کون ہیں؟ کہا ان کے جو کفر اختیار کر رہے ہیں ان کے اولیاء ہیں اور وہ طاغوت ہیں. طاغوت کی کل بات کروں گا کہ طاغوت کو طاغوت کیوں کہتے ہیں, وہ بہت تیزی سے نکل رہا ہے. تو وہ طاغوت ہے اور وہ کر کیا رہا ہے؟ وہ نور سے نکال کر پھر ظلمات کی طرف لے کر جا رہا ہے. مجھے اتنا بتائیے, اہل علم حضرات تشریف فرما ہے, جواب سوال پوچھ رہا ہوں, جواب دیجیے گا. یہ بتلائیے کہ یہ جو ظلمات ہے یہ سنگولر ہے یا پلورل ہے؟ جمع ہے. اس کا واحد کیا ہے؟ ظلمت. نہیں, ظلم نہیں, ظلم تو پھر مظالم ہو جائے. ظلمت اور ظلمات ٹھیک ہو گیا. اللہ نے کیا کیا؟ ظلمات سے نکالا اور لے کر کہاں ہے؟ کیوں؟ انوار کی طرف کے لینا ہے. سمجھے سمجھے. اب اللہ کی ولایت بھی نظر آ رہی ہے اور کچھ اور ولایتیں بھی نظر آئیں گی. بھائی نکالا تھا ظلمات سے, لے کے کہاں جانا چاہیے تھا؟ انوار کی طرف لے کے جانا چاہیے تھا. کیا کہا؟ نہیں, نور کی طرف لے گیا. کیا مطلب؟ یعنی کہ ہم نے تیری ہدایت کے لیے جو انتظام کیا تھا ہادیان کا, وہ غدیر تک آ گیا ہے. غدیر کے بعد اب قیامت تک اگر ہدایت لینی ہو, چاہے پہلے کے پاس جاؤ, چاہے آخری کے پاس جاؤ, چاہے درمیان میں آ جاؤ, سب کے سب محمد ہے. چنانچہ نام الگ الگ ہوں گے, کوئی علی ہوگا, کوئی محمد ہوگا, کوئی جعفر ہوگا, کوئی باقر ہوگا, لیکن شان سب کی ایک ہوگی. اسی لیے ان سے مخالفت کرنے والے ظلمات تو کئی ہو سکتے ہیں, لیکن اگر کوئی الہی نمائندہ ہے اس کا بمبا یہی انوار ہوں گے. درود پر محمد والے محمد پر. سلام کیسے کرتے ہیں؟ السلام علیکم یا اہل بیت النبوہ ومعد الرسالہ ومحتلف الملائکہ ومحبت الوحی والتنزیل. یہ جو آپ نے کہا معدن الرسالہ, اس کا کیا مطلب ہے؟ رسالت کی کان. یعنی کہ آپ کون لوگ ہیں؟ آپ نبی کے اہل بیت نہیں ہیں. جو السلام علیکم یا اہل بیت النبی, نہ اہل بیت نبوت کے اہل بیت ہیں. نبی کے اہل بیت اور ہیں, نبوت کے اہل بیت اور ہیں. نبی کے گھر والے اور ہوں گے, فہرست بنا لیجیے گا, لیکن نبوت کے گھر والے دیکھ لے ہو, وہ حالات میں دیکھ لینا. درود پڑے محمد والے وہاں. تو یہ
فرق ہے نبی اور نبوت کے اہل بیت کے اندر. اللہ هو ولی الذین آمنوا, اور ہدایت کر رہا ہے نور کی طرف لے کے چلا جاؤں گا. وہ نور کون سا نور ہے جس کی ہدایت ہو رہی ہے؟ ابھی پہلے مجلس میں کہا تھا نا, الم یجد کا یتیما فآوا ووجد ضالا فهدا, ہم نے تجھے ان کے درمیان میں کچھ نہ پایا تھا, ان کی ہدایت کر دی. یعنی انہیں پھر تو ہم نے کھینچ کر ظلمات سے نکال کر نور کی طرف لے آئے. درود پر محمد والے محمد
صلی اللہ.
پس عزیزو, میں نے انبیاء کی مثالیں دی ہیں آپ کو, اور انبیاء نے معاشرہ سازی میں کردار ادا کیا. یہ انبیاء ہمیں وہ راستہ بیان کرتے ہیں کہ جو کہ ہمیں جنت تک لے جاتا ہے اور معاشرے کی تربیت کرتے ہیں. لیکن ایک گھرانہ ایسا بھی ہے کہ جس کے اندر اگر آپ پیغمبر کی شکل دیکھنا چاہیں تو نظر آ جائے گی کہ وہ گھرانہ ایسا ہے کہ جو کردار اور مختار کو رسول اللہ جیسا ہے ہی, لیکن اس کے ساتھ ساتھ شکلن ظاہرن بھی پروردگار عالم نے یہ انتظام فرمایا. بہت مشکل ہے جس گھرانے میں سب کے سب محمد ہوں وہاں شبیہ پیمبر کہلوانا بہت مشکل ہے. بہت توجہ. تو چنانچہ وہ اکبر, دل چاہ رہا تھا کہ بہت کچھ پڑھتا لیکن دامن وقت میں ابھی اتنی گنجائش رہی نہیں ہے. شہزادے کی شخصیت کو ہم شاید اس انداز سے یقین کرے نہیں پہچانتے, اور ایک وصیت کر رہا ہوں, ہم نے سنا تو بہت کچھ ہے لیکن آج اس فرش ادا سے ایک تبرک لے لیجئے کہ پڑھنے کی عادت ڈالیے اور جائیے مقاتل کو خود کھولیے اور پڑھیے. نفس المحموم کا اردو ترجمہ موجود ہے, اس کو پڑھیے. صحیفہ کربلا علی نظری کی کتاب ہے, اس کو پڑھیے. اور شہزادے کے ذرا حالات پڑھیے کہ شہزادے کا ویژن کیا ہے. آپ کی ولادت کے اندر اگرچہ اختلاف ہے لیکن بہرحال جو ہمارے یہاں رائج ہے وہ تو کہیں کسی جگہ روایت میں نہیں ہے. چنانچہ روایات جو بتلاتی ہیں وہ انہیں تقریباً یوں سمجھ لیجیے کہ حضرت عثمان کی خلافت کے درمیان میں آپ کی پیدائش بتائی جاتی ہے. اور اس وقت ایک بیٹا جو بڑا بیٹا ہے وہ ہر وقت آپ کے ساتھ ساتھ ہے, یہاں تک کہ شب عاشور میں بھی جب خیموں کو دیکھ رہا ہے تو کیا کہہ رہا ہے, بابا کیا بہتر نہیں ہے کہ ہم اصحاب کے خیموں کو ذرا اور دور لگا دیں. یہ مشورے دے رہا ہے, راستے میں بھی پوچھ رہا تھا بابا کیا ہم حق پہ نہیں ہیں. تو آپ کو ان کا تذکرہ جگہ جگہ ملے گا. یہاں تک کہ ایک اور مغالطہ ہے مومنین کے درمیان, چاہتا ہوں بیان کروں. جب آپ سلام کرتے ہیں السلام علی الحسین, اس کے فوراً بعد کہتے ہیں وعلی علی ابن الحسین, لیکن اکثر مومنین یہاں اشتباہ کا شکار ہو جاتے ہیں اور علی ابن الحسین سے مراد چوتھے امام کو لیتے ہیں. جی نہیں, آپ کربلا میں کھڑے ہیں, آپ سامنے روضہ سید الشہداء ہے, زری ہے, اس میں کون موجود ہیں؟ ایک تو سید الشہداء ہیں, آپ نے کہا السلام علی الحسین, دوسرا سلام کسے کیا؟ وعلی علی ابن الحسین. اور علی ابن الحسین پر سلام ہو, یہ آپ کا وہ بیٹا ہے جو کہ ساتھ ساتھ ہے. کیسا بیٹا ہے؟ جو کہ رفتار میں, گفتار میں, کردار میں رسول اللہ کی شبیہ ہے. اسی لیے جب آپ نے انہیں میدان میں جانے کی اجازت دی ہے نا, تو مقاتل لکھتے ہیں کہ آپ نے علی اکبر کی طرف ایک آنکھ کر کے دیکھا ہے, ادھ کھلی آنکھوں سے علی اکبر کا چہرہ دیکھا اور پھر آنکھوں کو جھکا لیا اور کریا شروع کر دیا. اب علی اکبر کو ودا کیا, پیچھے پیچھے حسین ہے, آگے آگے علی اکبر ہے. علی اکبر نے بابا کو دیکھا اور کہا بابا ابھی تو آپ نے ودا کیا ہے. کہا بیٹا اگر تیرا کوئی تجھ جیسا بیٹا ہوتا پھر میں یہی سوال تجھ سے کرتا. چنانچہ علی اکبر نے کیا جہاد کیا ہے, پروردگار عالم نے مولا حسین کو جو یہ بیٹا دیا تھا. یہاں پر یہ ان بنی ہاشم کا پہلا شہید ہے. چنانچہ یہاں جاتے ہیں اور
تلوار چلاتے ہیں کئی لاشیں گرا دیتے ہیں کہ وہاں اشتیا میں شور مچ جاتا ہے. جب کافی دیر جنگ کر چکے اب واپس پلٹ کر آتے ہیں, بابا سے پوچھتے ہیں, بابا میں نے کیسی جنگ لڑی؟ کہا بیٹا تمہیں بہت اونچا جنگ لڑی ہے. تو یا بابا سے داد لے, کہا بابا کوئی سوال کرو. کہا ہاں بیٹا. کہا بابا اگر ایک گھونٹ پانی مل جائے. اور روایات لکھتی ہے حسین نے اپنی ایک انگوٹھی دی ہے کہ بیٹا اس کو اپنے منہ میں رکھ لو, شاید کچھ آرام ہو جائے. اب علی اکبر پھر میدان کی طرف پلٹ جاتے ہیں. علی اکبر اکبر بڑا بیچا ہے, لڑ رہے ہیں, پر عزیزوں کب تک لڑتے؟ ایک ملعون نے جس کا نام مرہ بتایا جاتا ہے, ایک نیزہ علی اکبر کے جگر پہ پیوست کیا ہے. اب ایک جملہ کہوں گا سمجھیے گا, جو لوگ کربلا گئے ہیں نا اس مقام پہ جانا جہاں شہزادی کو وہ نیزہ لگا تھا, اور اس مقام کو دیکھنا جہاں شہزادہ گھوڑی سے زمین پر آیا تھا کافی فاصلہ ہے. یقیناً شہزادہ چاہتا یہ ہے کہ خیموں میں چلا جائے, لیکن یہ گھوڑا اسے اور اشتیا کے درمیان میں لے جاتا ہے. بس عزیزوں ہر طرف سے تلواروں کے وار ہو رہے ہیں, ایک صدا دی ہے علیکا منی السلام. یہ سلام اس وقت کیا جاتا ہے جب جواب کی امید نہ ہو. بابا میرا آخری سلام. بس عزیزوں جب حسین نے علی اکبر کی آواز سنی ہے نا, سن سکیں گے جیسے مولا کے سامنے آنکھوں کے آگے تیرا سچا گیا. اب چند قدم چلتے ہیں زمین پر گر جاتے ہیں, پھر چلتے ہیں پھر زمین پر گر جاتے ہیں. روایات بتاتی ہیں جب شہزادے کے قریب پہنچے ہیں تو چل کر جانے کی ہمت نہیں. کون ہوگی علی اکبر اپنے رخسار کو علی اکبر کے رخسار پہ رکھتے ہیں. کیا کہتے ہیں پروردگار ابن سعد کی نسل کو قطع کر دے, اے بیٹا تیرے بعد دنیا پر خاک ہے. لیکن عزیزوں وہ لمحہ بھی آیا, یہاں تک تو لفظ محموم میں لکھا ہے, اس کے بعد میں نے علماء سے سنا ہے کہ علی اکبر تو اٹھانا چاہتے ہیں لیکن غلام. میں کہوں گا مولا علی آج چوڑ کر عرض کروں گا, یقیناً خیبر کا دروازہ اٹھانا آسان تھا علی اکبر کی. بیٹے نے ایک ہاتھ بابا کے کندھے پہ رکھ دیا ہے, دوسرا ہاتھ سینے پہ موجود ہے. کہا بیٹا دوسرا ہاتھ کیوں نہیں رکھتے؟ اب علی اکبر کو یا کچھ چھپا رہے ہیں, رہا نہیں گیا بابا نیزے کی علی. اب بیٹے کو دوبارہ سے زمین پہ رکھ دیا. اب حسین کے سر کو وہ جب کرد آیا رفا میں کہتے تھے, اے ابراہیم کے ہاتھ کو تھامنے والے آپ کو وہ وقت تو یاد آیا ہوگا, لیکن یہاں آپ کے ہاتھ علی اکبر کا سینے پہ دوسرے ہاتھ پر جی پہ اب جب پھل نکالا ہے رابع. روایات بتاتی ہے کہ آپ کے لاشے کو لے کر خیموں میں آتے ہیں, کہا ذرا ماں کو بلاؤ بیٹے کے اوپر گریا کرے. والدہ اکبر کو جب دیکھا جب خیمے کا پردہ ہٹایا, ارے والدہ باہر آنا چاہتی ہے, کبھی اسے دور سے دلاتی ہے کبھی اسے دور سے بجراتی ہے, کہتے ہیں مجھے راستہ دکھا.
سيعلم الذين ظلموا اي منقلب ينقلبون. جن لوگوں نے ظلم کیا ہے انہیں ان قریب معلوم ہو جائے کہ وہ کس جگہ لوٹائے جائیں گے. پروردگار تجھے واسطہ محمد علیہ بیت محمد علیہ السلام علیہ السلام. اپنی آخری حجت کا جل ظہور فرما تاکہ وہ اہل بیت پر ہوئے ظلم و ستم کا انتقام دے سکے. پروردگار فرش عذاب پر جتنے مومنین تشریف فرما ہیں ان کے گناہ نے کبیرہ و صغیرہ کو معاف کر دیا. پروردگار جو مرحوم ہو چکے ہیں انہیں اعلیٰ علیین میں جگہ دے. پروردگار شہدائے ملت جعفریہ کے درجات عالی ہیں متعالی فرما. پروردگار تجھے واسطہ محمد اور اہل بیت محمد علیہ الصلوۃ والسلام کا جہاں جہاں بھی مجالس برپا ہو رہی ہیں وہاں آزاداران حسین کی حفاظت فرما. پروردگار جو بھی ان مجالس کے اندر کسی بھی اعتبار سے تعاون کر رہا ہے اسے اس تعاون کے بدلے میں بہترین اجر عنایت فرما. پروردگار تجھے واسطہ محمد علیہ بیت محمد علیہ السلام کا اس فرش کے توسط سے تجھ سے ایک دعا کر رہے ہیں اور اس ممبر کے توسط سے آپ سب کو بس ایک دعا بتا رہا ہوں. اب جیسے جیسے تاریخیں گزر رہی ہیں الگ الگ دعائیں مانگو گے تو اس سے بہتر ہے ایک دعا مانگ لینا. اللہم ارزقنا الکربلا. پروردگار ہمیں کربلا کا رزق عنایت فرما. یقیناً کربلا کا رزق عنایت ہو گیا تو ہمیں تیری بارگاہ میں سرخرو ہونے کے مواقع میسر آئیں گے. پروردگار تجھے واسطہ محمد علیہ بیت محمد علیہ السلام کا اپنی آخری حجت کا جل ظہور فرما.